دوستان عزیز، کچھ علمی باتوں کے لیے بھی توجہ دینے کی ضرورت ہے۔ دوستان عزیز، علم آپ کے لیے خاص ہیں، علم کی تلاش آپ ہی کا فریضہ ہے، علم کی قدردانی، علم کا حصول بہت ضروری ہے۔ دوستان عزیز، علم بڑی گران مایا شے ہے، حصول علم کا طریقہ آپ کو آتا ہے؟ آپ یہ ضرور جانتے ہیں کہ علم کا سر چشمہ امام زمان ہیں، اور امام کس طرح کسی کو علم عنایت فرماتا ہے وہ بھی آپ سے پوشیدہ نہیں۔ دیکھیے، آپ پر امام کا ایک خاص انعام ہوا ہے، اس انعام کو سنبھالیے۔ دیکھیے، امام نے خصوصی طور پر آپ پر بہت ساری مہربانیاں کی ہیں، آپ کو علم کے خزائن سے نوازا ہے، عجیب و غریب طریقوں سے آپ کو علم دیا ہے۔ ابھی تو آپ کو علم ملا ہے، آپ نے اس کا تجزیہ نہیں کیا، اس کی تحلیل کریں آپ، اس کو دیکھیں آپ، اس نعمت کو کھائیے، ہضم کیجئے، اور کوشش یہ کریں کہ اس نعمت کے لیے عملاً شکر گزاری ہو۔ عملی شکر گزاری کا مطلب یہ ہے کہ اس نعمت کو جس طرح استعمال کرنا چاہیے اس طرح استعمال کیا جائے، جن کو دینا چاہیے ان کو دیا جائے، جن تک پہنچانا چاہیے ان کو پہنچایا جائے، یہ اس کی شکر گزاری ہے۔ شکر گزاری لفظوں میں بھی ہے اور عمل میں بھی ہے، لیکن حقیقی شکر گزاری عمل میں ہے۔ اور آپ یہ بھی جانتے ہیں کہ یہ قرآن کریم میں جن لوگوں کو شکر گزاری کا حکم دیا جاتا ہے وہ ایسے لوگ ہیں جن پر اللہ تعالیٰ نے خصوصی نعمتیں برسائی ہیں، جیسے ارشاد ہوا ہے کہ یا بنی اسرائیل اذکروا نعمت التی انعمت علیکم وانی فضلتکم علی العالمین۔ یہ اس زمانے کی بات ہے جب کہ بنی اسرائیل کا دین چلتا تھا، ان کے درمیان پیغمبر اور امام تشریف رکھتے تھے، تو پیغمبر اور امام کی بدولت ان کو اللہ تعالیٰ کی خاص خاص نعمتیں حاصل تھیں، ان نعمتوں کی وجہ سے وہ دنیا والوں پر برگزیدہ تھے اور دنیا والوں پر فضیلت رکھتے تھے۔ وہ انی فضلتکم علی العالمین، یہ بات صرف بنی اسرائیل تک محدود نہیں رہ سکتی، بلکہ اس میں اشارہ ہے کہ زمانے میں جو بھی مومنین ہیں، جو پیغمبر اور امام کے شناسا ہیں، یعنی پیغمبر اور امام کو جو لوگ جانتے ہیں، ان کے لیے بھی ہیں۔ تو گویا کہ زمانے میں مومنین سے یہ تقاضا ہوتا ہے کہ، اور یہ فرمایا جاتا ہے کہ ان کو دنیا والوں پر فضیلت دی گئی ہے اور ان پر خدا نے انعام فرمایا ہے، تو یہ بات آپ کے لیے بھی ہے، کیونکہ قرآن میں مومنین کی جو تعریف کی گئی ہے وہ تعریف کسی خاص وقت کے مومنین کے لیے محدود نہیں ہوتی، بلکہ یہ تعریف ہر زمانے کے مومنین کے لیے بھی ہے۔ آپ جانتے ہیں کہ نعمت سے کیا مراد ہے، وہ نعمت کون سی ہے۔ بارہا آپ نے خود اس سے کا تذکرہ کیا ہے، یا اس کی وضاحت ہوئی ہے کہ نعمتیں تین قسم کی ہیں۔ سب سے نچلے درجے میں جسمانی نعمتیں ہیں، اور یہ بھی جاننا ہے کہ نعمت کس چیز کا نام ہے، ہر وہ چیز جس سے انسان کو راحت میسر ہوتی ہو، خوشی اور لذت محسوس ہوتی ہو، وہ نعمت ہے۔ تو سب سے نچلے درجے میں جسمانی نعمتیں ہیں، اور جسمانی نعمتیں بھی شمار ہیں دنیا میں, اس کے اوپر روحانی نعمتیں ہیں. روحانی نعمتیں, ایک عام انسان کو روحانی نعمتوں کا احساس مشکل ہے. ایک شخص جو صرف نفس ہی کی لذتوں کو جانتا ہے تو اس کے لیے روحانی نعمتوں کی شناخت بہت مشکل ہے, اس لیے کہ بہت سے لوگ صرف نفس ہی پر سوار ہیں یا نفس سے وابستہ ہیں, تو پھر وہ روح کی لذتوں کو کیا جانے. لیکن ہم یہاں یہ بتائیں گے کہ روحانی نعمتوں کی مثال آپ سے دور نہیں. ابھی ابھی آپ نے ایک روحانی نعمت چکھ لی, یہ گریہ گزاری کیا ہے؟ عبادت ہے, ایک خصوصی عبادت ہے. اس گریہ گزاری کا تعلق براہ راست روح سے ہے. عقل کو اس سے فائدہ ضرور ہے لیکن اس کا خاص تعلق روح سے ہے. یہ ہوا روحانی نعمت کا ایک نمونہ. اسی طرح کی جو گوناگون عبادتیں ہیں, جو اذکار ہیں, جو عشق مولا ہیں, جو محبت مولا ہے, یہ تمام چیزیں روحانی نعمت کے زمرے میں آ جاتی ہیں. تو دو نعمتوں کا تذکرہ ہوا, جسمانی نعمتوں کا کہ جن کی زیادہ وضاحت کرنے کی چندان ضرورت نہیں, کیونکہ جسمانی نعمتوں کو ہر کوئی جانتا ہے, آسانی سے جانتا ہے. اب روحانی نعمتوں کی شناخت کے سلسلے میں ایک مثال پیش کی گئی, اور یہ الحمد للہ یہ شناخت اور یہ نمونہ عملی طور پر ہے آپ کے لیے. آپ نے اس سے روحانی نعمت کو بارہا ٹیسٹ کیا ہے, بارہا اس کو چکھ لیا ہے اور کھا لیا ہے. اس کے بعد اور اس کے اوپر آخری درجے میں عقلی نعمتیں ہیں. عقلی نعمتیں وہ ہیں جن سے عقل کو تقویت ملتی ہے, قوت ملتی ہے. وہ علم کی چیزیں ہیں, وہ حکمت کی چیزیں ہیں, وہ اسرار ہیں یعنی بید ہیں, اور وہ نعمتیں بھی بے شمار ہیں. تو دیکھا آپ نے کہ جسمانی نعمتوں سے روحانی نعمتیں برتر ہیں, اعلیٰ ہیں, اور روحانی نعمتوں سے عقلی نعمتیں برتر ہیں. نعمتوں کی تین قسمیں اس لیے ہیں کہ خود انسان ایک مجموعہ ہے تین چیزوں کا, جسم, روح اور عقل. بالترتیب, علی ترتیب جسم سے بات شروع ہو جاتی ہے, کیونکہ انسان کی جب تخلیق ہوتی ہے, انسان جب پیدا ہوتا ہے تو سب سے پہلے جسم کا اہتمام ہوتا ہے کہ وہ جسم ہی ہوتا ہے. اس کے بعد روح اس کی آگے بڑھتی ہے کہ جس معنی میں روح کہنا چاہیے, انسانی روح. اور اس کے بعد عقل جو ہے وہ آخر میں آتی ہے. دین کے لحاظ سے اور دین کے قانون میں جو چیز افضل ہو, جو چیز برتر ہو, وہ بعد میں آتی ہے. جیسے دنیا میں کوئی بادشاہ ہو تو اس کا دربار لگ جاتا ہے, تو سب سے پہلے ادنا لوگ آتے ہیں, نوکر چاکر آتے ہیں, اس کے بعد وزرا آتے ہیں, اس کے بعد آخر میں بادشاہ آتا ہے. تو انسانی جسم کی تخلیق کی یہ مثال ہے. یہ سب سے پہلے روحی نباتی آتی ہے, اس کے بعد روح حیوانی آتی ہے, اس کے بعد روح انسانی آتی ہے, اس کے بعد عقل آتی ہے. اور عقل بھی ایک دن میں نہیں آ سکتی, عقل کے بھی مراحل ہیں, مراتب ہیں, درجات ہیں. اور وہ عقل جسے صحیح معنوں میں عقل کہنا چاہیے وہ بہت ہی دیر سے آتی. حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بہت پہلے کیوں نہیں آئے کہ پیغمبروں کے آخر میں تشریف فرما ہوئے؟ حضور عظیم تھے, ان کو بعد میں آنا چاہیے تھا. कि उनकी तशरीफ आवरी के लिए ग्राउंड बन जाए और काम किया जाए और बिल आखिर उनको आना चाहिए था। जिस तरह शरीयत के मकाम पर खुदा के अस्माए सिफाती हैं और खुदा की ज़ात है और खुदा की ज़ात एक ही है और अस्मा बहुत ज़्यादा हैं, इस तरह जब पैगम्बरों को आप लेते हैं तो आन हज़रत ज़ात खुदा की मिसाल है और दीगर अनबिया खुदा की सिफात की मिसाल है। और यही बात इमामों में जब लेते हैं तो सारे हज़रत आइम्मा खुदा की सिफात हैं और हज़रत क़ायमुल क़ियामत खुदा की ज़ात। तो हज़रत क़ायमुल क़ियामत इस्माइली मज़हब में एक इस्तिलाह है, बहुत से इस्माइली हज़रत क़ायमुल क़ियामत के बारे में बहुत कम जानते हैं, लेकिन जिन हज़रत को ख़ास इल्म से ख़ुसूसी इल्म से वास्ता पड़ा हो वो जानते हैं कि क़ायमुल क़ियामत किस ज़ात का नाम है, वो किस हस्ती है और वो किस तरह दुनिया में आने वाले। अभी अभी मेरी ज़बान से ये बात निकली थी कि क़ियामत बरपा हो चुकी है, इसे मेरी मुराद कोई बड़ी क़ियामत है। वैसे तो इंफरादी क़ियामत होती रहती है और क़ियामत इस्माइली मज़हब में और रूहानियत में वाक़ा होती है, जिस तरह अवामुन्नास का अकीदा है कि जब क़ियामत बरपा हो जाएगी तो सितारे बिखर जाएंगे और सूरज ज़मीन की तरफ आएगा और बहुत ही ज़मीन से करीब होगा और दीगर अलामतों का वो तस्करा करते हैं। ये बात नहीं है, इन तमाम रिवायात की तावील है और तवजीह है कि जब क़ियामत एक रूहानी वाक़िया है तो रूहानी वाक़ियात से दुनियाई ज़ाहिर को कुछ नहीं होता है, सिर्फ ये है कि उस रूहानी क़ियामत के आसार और नताइज लोगों के सामने आहिस्ता आहिस्ता आते हैं। ज़रूरी नहीं कि उसी आन में क़ियामत के नताइज लोगों के सामने आए। और जैसा कि हुज़ूर अनवर सल्लल्लाहु अलैहि व आलिहि वसल्लम दुनिया में तशरीफ़ लाए तो हुज़ूर के आने के असरात सैकड़ों बरस के बाद मुरतब हुए, वो 23 साल में ये बात नहीं हुई। हालांकि ज़माने नबूवत को आप जानते हैं कि वो 23 साल ज़माना था, लेकिन ऐसा नहीं कि दीन में कोई बड़ी हस्ती जब तशरीफ़ फरमा हो जाती है तो उसके आने के जो नताइज है वो बहुत देर से मुरतब हो जाते हैं। चुनांचे अगर माना जाए कि क़ियामत बरपा हुई है तो उसके नताइज आहिस्ता आहिस्ता मुरतब हो जाएंगे दुनिया में। इसके अलावा अगर माना जाए कि क़ियामत एक मख़फ़ी शय है तो फिर जो हस्ती क़ियामत बरपा कर देने वाली है वो ख़ुद कैसे ज़ाहिर हो सकती है, जबकि उसका फ़ेल मख़फ़ी है तो वो फ़ाइल भी मख़फ़ी ही रहेगा। आप किताबी वजीदीन को पढ़ें, उसमें बहुत से मज़ामीन हैं और उनमें क़ियामत का मौजू भी है। आप इस नुक्ता नज़र से वजीदीन को शुरू से लेकर आखिर तक पढ़ें, यानी क़ायम की शिनाख्त के नज़रिए से, तो आपको पता चलेगा कि क़ायम किस तरह दुनिया में आने वाले हैं और वो किस तरह काम करने वाले हैं। मैं वजीदीन के हवाले से ये अर्ज़ करना चाहूँगा कि क़ायम कोई दावत करने वाले नहीं, वो ज़ाहिर होने वाले नहीं, वो बादशाह हैं और जो बादशाह होता है उसका काम کوئی اور کرتا ہے، وہ خود نہیں کرتا، اور بادشاہت کا یہی قانون ہے۔ دنیا کے بادشاہ کو سب سے پہلے دیکھا جائے کہ وہ اپنے اکثر کاموں کو دوسروں سے کرواتے ہیں، پھر بھی وہ انسان ہیں، البتہ مجبوری سے، چونکہ دوسرے لوگ ایسے نہیں ہیں جو حسب منشا کام کر سکیں، اس لیے بہت تھوڑے کام بادشاہ خود بھی کرتے ہیں۔ لیکن جہاں دین کا بادشاہ ہے وہ خود کام نہیں کرتا، اور شریعت کی روح سے خدا کا تصور کریں کہ خدا خود کوئی کام نہیں کرتا، خدا کے جتنے فرشتے ہیں، خدا کا جیسا قلم ہے، خدا کی جیسی لوح ہے، خدا کا جیسے عرش ہے، اور خدا کے جیسے 124,000 پیغمبر ہیں، اور بہت سارے ائمہ ہیں، ان کو سامنے رکھ کے آپ نتیجہ نکالے کہ آیا خدا کوئی کام کرتا ہے؟ کوئی بھی کام نہیں کرتا، یہاں تک کہ تخلیق کا کام بھی نہیں کرتا۔ اگر تخلیق کا کام کرتا، حالانکہ عوام کی نگاہ میں تخلیق کریشن کا کام بہت اہم کام ہے، تو خدا نے فرماتا فتبارک اللہ احسن الخالقین، بہت برکت والا ہے جو خالقین میں احسن ہے۔ تو خدا کے خالقین کیوں ہیں؟ سوچئے، جب خدا کے خالقین ہیں اور خدا احسن الخالقین ہے، تو بہت ممکن ہے کہ خدا احسن الخالقین اس معنی میں ہو کہ اس نے خالقین کو بنایا، اور خالقین کو کس طرح بنایا، پھر مزید سوچنے کی ضرورت ہے۔ ہو سکتا ہے کہ بس اللہ کا صرف ایک ارادہ ہے، اور اللہ کا کن فرمانا بھی کوئی لفظ نہیں ہے، حالانکہ ہم عام طور پر خدا کے حکم کو ایک لفظ میں تسلیم کرتے ہیں، لیکن آپ ان آیات کو غور سے پڑھیں جو کلمہ کن سے متعلق ہیں، وہ اللہ کا ایک ارادہ ہے، اور ارادہ بھی ہے یا نہیں ہے اس کا مزید تجزیہ کرنا ہوگا، اس لیے کہ خدا نے اور خدا کی کائنات اس قابل ہے کہ کوئی چیز کن کے مرحلے تک اور کن کہنے کے مقام تک پہنچ جاتی ہے، تو بس اس چیز کا اس مقام تک پہنچ جانا ہی خدا کا کن فرمانا ہے ایک ارادے سے، اور وہ ارادہ بھی بس یہی کہ ایک چیز آٹومیٹکلی اس مقام کو۔ دنیا میں وہی سائنسدان بہت زیادہ ماہر سمجھے جاتے ہیں جو کسی مشین کو زیادہ سے زیادہ آٹومیٹک بناتے ہیں، کہ اگر کوئی مشین آٹومیٹک ہے، خودکار ہے، تو یہ اس بنانے والے کی تعریف ہوتی ہے۔ لیکن یہاں پر خدا نے جن چیزوں کو ارادے سے اور اپنی قدرت سے بنایا ہے، ان چیزوں میں عجیب و غریب صلاحیتیں موجود ہیں، کہ ہم نے اچھی طرح سے ان چیزوں کا درست طریقے سے تجزیہ ہی نہیں کیا ہے۔ مثال کے طور پر قلم ہی کو لیجئے کہ اللہ نے قلم کو پیدا کیا، ہمیں مزید سوچنا ہوگا، ہم مجبوراً کہتے ہیں کہ خدا نے قلم کو پیدا کیا، اور قلم سے فرمایا کہ تو لکھ جو کچھ میں چاہتا ہوں۔ اب دیکھیں، خدا نے قلم سے ڈکٹیشن نہیں کرایا، ایک ایک کر کے الفاظ کو نہیں دہرایا، صرف اتنا ہی فرمایا کہ تو لکھ جو کچھ میں لکھانا چاہتا ہوں، جو کچھ میں چاہتا ہوں۔ تو قلم نے کس طرح لکھا، اس میں کافی وضاحت کی ضرورت ہے، لیکن میں ایک پہلو سے ضرور وضاحت کروں گا۔ قلم نے خدا کے منشا کے مطابق کریشن کیا بجائے لکھنے کے، یہ کریشن، یہ تخلیق قلم کی تحریر ہے۔ انسان کو پیدا کیا، گویا انسان کو لکھا، آسمانوں کو پیدا کیا، آسمان کو لکھا، سیاروں کو پیدا کیا، वो या सैयारों को लिखा, तो यहां लिख का जो हुक्म है उससे मुराद क्रिएशन है, क्योंकि अपने कुल्ली और नफ्स कुल्ली ने इस कायनात को पैदा किया। वो देखे ये कुरानी लफ्ज है, फतबारक अल्लाह अहसनुल खालिकीन। खालिकीन एक ऐसा लफ्ज है जो थोड़ी सी अरबियत के जानने वाले भी समझते हैं। ये प्लूरल क्यों है, हालांकि अवाम के नज़दीक और सब के नज़दीक खालिक तो एक ही है, लेकिन कुरान ने कहा खालिकीन। इसमें यह गुमान गुजरता है कि इंसान के अंदर जो कुव्वत है, जो सलाहियत है, वो बेपनाह है, क्योंकि इंसान ही है जो कलम इलाही के मकाम तक पहुंच सकता है। अब इस सिलसिले में एक मजीद वजाहत की जरूरत पेश आई। आप देखते हैं यूनिवर्स को, अब देखते हैं इस कायनात को, ये कायनात एक ही है। अचानक की साइंसदान कहते हैं कि इसमें कोई एक गैलेक्सी नहीं है, बहुत सारे गैलेक्सीज हैं, बहुत सारे कहकशान हैं। ठीक है, हम मानते हैं, लेकिन गैलेक्सीज जितनी भी हों बिल आखिर एक अजीम कायनात है और वो एक ही है, एक ही कायनात है। लेकिन इस कायनात के अंदर बहुत सारी कायनातों की गुंजाइश है, बेशुमार कायनातें बन जाती हैं। मिसाल के तौर पर जब हम कहते हैं पर्सनल वर्ल्ड, जाती दुनिया, तो ये जाती दुनिया भी इसी जाहिरी कायनात से जन्म पाती है। तो जितने इंसान हैं उन सब के लिए एक एक पर्सनल वर्ल्ड है, और पर्सनल वर्ल्ड से मुराद पर्सनल यूनिवर्स। आप में से हर एक के लिए इसी कायनात से एक कायनात बन जाती है। अच्छा, तो ये कायनात कौन बनाता है? ठीक है, हमें तस्लीम करना चाहिए, खुदा बनाता है। तहम हम ये कहेंगे कि अगर वो खुदा जिसको हम खालिक मानते हैं इंसान को ये कुव्वत दे कि अच्छा तो खुद ही क्रिएशन कर, तो क्या इस सूरत में उस खुदा की तारीख में कमी वाकई होगी? नहीं, मैं तो ये समझूंगा कि और ज्यादा उस खुदा की तारीफ होगी कि उसने इंसान को क्रिएशन की सलाहियत दी। मेरी बात इस कुरान की आयत के सहारे पर है। अभी अभी मैंने कहा था कि आसनुल खालिकीन, तो ये आसनुल खालिकीन जो बहुत से खालिकीन हैं वो कौन हो सकते हैं? आप कहेंगे फरिश्ते, कलम, नफ्स कुल्ली। मैं कहूँगा कि वो कलम और नफ्स कुल्ली भी इंसान है, इंसान में से है, और आप वही बन सकते हैं। तसव्वुफ के हवाले से, इस्माइली मज़हब के हवाले से, इमाम के फरमान के हवाले से, और मोमिन की तरक्की की कोई हद नहीं, बेहद हैं। मतलब इसका यह हुआ कि आखिरी मरतबे तक इंसान जा सकता है। अच्छा, इस मौके पर एक फरमान का रेफरेंस देना चाहता हूँ कि आपको शायद इल्म होगा, मैंने एक बहुत ही मशहूर मिशनरी के वाज में सुना था डायमंड जुबली के ज़माने में, और उसका मफहूम यह है कि हज़रत मौलाना इमाम सुल्तान शाह सल्लल्लाहु अलैहि ने फरमाया कि मेरे मोमिन को यह कुव्वत हासिल है कि इस कायनात को असर नव बना सकता है। मैं इस फरमान की इस तरह से वजाहत करना चाहता हूँ कि ये पर्सनल वर्ल्ड की बात है। अभी अभी जो बात हुई कि इंसान इस कायनात के अंदर अपने लिए एक कायनात बना सकता है, तो देखा उधर ये फरमान है और ये कुरान में आसनुल खालिकीन की बात है, और उधर मैं बिल्कुल अच्छी तरह से इसकी वजाहत कर रहा हूँ, काफ़ी लॉजिकली मैं वजाहत कर रहा हूँ। वो लॉजिक ये है कि उस खुदा की ज़्यादा से ज़्यादा तारीफ होनी चाहिए जो इंसान को ज़्यादा से ज़्यादा कुव्वत और सलाहियत इनायत फरमाता है, बजाय उस खुदा के जो लिमिटेड कुव्वतों से इंसान को नवाजता है, कि बास कुव्वतें सलाहियत इंसान को देता है, बास कुव्वतें अपने हाथ में रखता है। और इसलिए शायद कि अगर ये सारी कुव्वतें भी इंसान को दे तो फिर उसकी अजमत और उसकी बुजुर्गी में खलल पैदा हो जाए। लेकिन कैसे खलल पैदा हो सकता है, उसमें मजीद तारीफ होनी चाहिए कि खुदा बहुत सारी कुव्वतों को, ऐसे बहुत से कुलियात हैं यानी कुरान में बहुत सी आयात हैं जिनमें ये हवाला दिया गया है कि खुदा ने इंसान को सब कुछ दिया है। मिसाल के तौर पर वआताकुम मिन कुल्ली मा सअलतुमूहु, और खुदा ने तुमको दिया जो कुछ की तुम्हारा सवाल था, जो कुछ की तुम्हारी डिमांड थी, जो कुछ की तुम्हारी तलब थी, चाहे तुमने ये तलब और सवाल जबानी हाल से किया था या जबानी काल से, लेकिन खुदा ने सब कुछ तुमको दे दिया। और ऐसी और कई आयात हैं। तो असनुल खालिकीन का इशारा इंसान की तरफ है, और आप अगर फौरी तौर पर फरिश्तों को मानते हैं तो मैं कहूंगा कि फरिश्ते इंसान से होते हैं और मोमिन ही है जो फरिश्तों से भी आगे बढ़कर खुदा बन सकता है। और जैसा कि बारहा हमने एक हदीस कुदसी के हवाले से ये बताया है कि या बनी आदम तो यानी आज अलू कमी सली हयन ला तमूत, ए इबनी आदम तू मेरी इताअत कर ताकि मैं तुझको अपनी तरह का बनाऊंगा, खुदा बनाऊंगा, यानी वो राज तुझ पर जाहिर करूंगा कि तू किस तरह अजली और अबदी तौर पर। इससे मोमिन की जिम्मेदारियों में इजाफा हो जाता है और मोमिन किस्मत परस्त तकदीर परस्त नहीं रहता कि दुनिया में जिन कौमों ने अपनी जिम्मेदारियों को किस्मत और तकदीर पर डाला वो बहुत ही पीछे रह गए। आज मुसलमान कौम दूसरों से बहुत पीछे, आखिर इसकी कोई वजह है? और वजह के बगैर कोई काम नहीं, ये कि उन्होंने अपने अंदर की कुव्वतों का एहसास नहीं किया, ये कि उन्होंने खुदा की नेमतों को नहीं पहचाना, और ये कि उन्होंने हादी बर हक को छोड़ा। और हादी बर हक की पहचान से ये फायदा होता है कि इंसान अपने अंदर की कुव्वतों को समझता है और इन कुव्वतों के समझने के साथ साथ वो अमल करता है, काम करता है। काम से मुराद एक तो इबादत है और दूसरा इल्म। इल्म इबादत से मोमिन आगे बढ़ सकता है और बहुत ही आगे बढ़ सकता है, बेपनाह तरक्की कर सकता है। तो ये एक गुफ्तगू थी। अब मैं शायद आपको सवालात के लिए मौका दे दूंगा और इस गुफ्तगू को यहाँ पर ख़त्म करूँगा। मेहरबानी कि आपने बड़े इन्हिमाक से सुना और बहुत तवज्जो दी, इसके लिए मैं शुक्रगुजार। खुदावंद आपको नवाजे, नवाजिश करें, इल्म में इबादत में आपको बहुत ज़्यादा तरक्की इनायत फरमाए हैं, और दोनों जहाँ की सरफराजी सुरखरुई नसीब हो। आम
दर्जे में जब पहुंचेगा तो वो ये देखेगा दुनिया में जो कुछ काम हुआ है, जो कुछ हो रहा है, उसी के जरिए हुआ है या उसी ने सब कुछ काम किया। तो इसका मतलब हम ये समझे कि मोमिन जब नफ्से कुल के दर्जे में पहुंचेगा और उसको जो नूर मिलेगा तो वो ये देखेगा कि इसी नूर से कायनात चल रही है, इसी कायनात के अंदर जो कुछ काम हो रहा है इसी नूर के जरिए हो रहा है, और वो नूर इसको मिला है, जिसकी बदौलत वो ये समझेगा कि ये काम सारा मैंने किया।
जी हाँ, बिल्कुल सही है, लेकिन ये बहुत बड़ा दर्जा है और इसके लिए बहुत ज्यादा मेहनत दरकार है। यही ना, इस सदी से ये तस्वूर मुख्तलिफ नहीं है। आज जिसको अभी मैंने कोट किया कि इब्न आदम तो इस जिंदगी में मेरी इताअत कर ताकि मैं तुझको अपनी तरह का खुदा बनाऊं, ये नफ्स कुल ही का ऐलान है, नफ्स कुल ही खुदा है। फिर उस तारे को उन्होंने रब माना, उसके बाद चांद को देखा कि वो तुलू हुआ और गुरूब हुआ, फिर कहा कि ये मेरा परवरदिगार है। जब वो भी गुरूब हुआ और सूरज तुलु हुआ तो फिर कहने लगे कि ये मेरा रब है, ये बड़ा है, अजीम। जब सूरज भी गुरूब हो गया, गुरूब होने हो जाने वालों से मोहब्बत नहीं रखता हूँ और मैं रब्बिल आलमीन की तरफ मुतवज्जो होता हूँ। और इसी में मैंने एक मकाले के अंदर ये भी लिखा है कि इन्नी वज्जहतु वज्हिय लिल्लज़ी फतरस समावात वल अर्ज़, मैंने अपना चेहरा चेहरा खुदा का नुमाइंदा करार दिया। इसमें ये इशारा भी है कि ये उस वक्त की तावील है कि वो नफ्स कुल्ली में उस वक्त उन्होंने देखा कि हर चीज फना हो जाती है, लेकिन चेहरा खुदा यानी नफ्स कुल्ली, चेहरा खुदा बेशक इमाम है, नफ्स कुल्ली है। तो इसी से पता चलता है कि रब्बुल आलमीन कौन है, वही है। वाक़े इब्राहिम को, क़िस्से इब्राहिम को पढ़ा जाए, और हजरत पीर वाक़े मेराज का जिक्र फरमाते हुए कहते हैं कि जब आसमानी नफ्स कुल्ली में पहुंचे और जब उनको रुयत हुई यानी दीदार हुआ, रुयत दीदार को कहते हैं, तो नफ्स कुल्ली के दो नाम हैं, एक एतबार से वो आसमान है और दूसरे एतबार से ज़मीन है। दोनों सिफत और दोनों नाम नफ्स कुल्ली के हैं। अक्ल कुल्ली की निस्बत से ज़मीन है और निचले जो दर्जात हैं उनकी निस्बत से वो आसमान है। आप देखना होगा किसी आयत में कि वहाँ जो ज़मीन है, ज़मीन का जिक्र है या आसमान का जिक्र है, तो वो उसके मानी किस तरह से है पता चलेगा कि नफ्स कुल के लिए है या वो तजर्बे से, मुशाहदे से और इल्म से उसका पता चलेगा। बहरहाल आपने जो कहा और उसका जवाब, और आपका सवाल था कि इंसान जब नफ्स कुल्ली में फना हो जाएगा तो अपने आमाल को कैसे पाएगा। ये किए देखें कि अपने आमाल को अगर मोमिन का आखिरी दर्जा है तो फिर महसूस करेगा कि दुनिया में जो कुछ काम हुआ था वो इसी का काम था। अभी मैंने कहा था कि इस कायनात की निस्बतें, रिलेशंस फीकस हैं, आपके साथ हैं, मेरे साथ हैं, हमें से हर एक के साथ इस कायनात का रिलेशन है। और आप अपनी ज़ाती दुनिया खुद बनाते हैं, ज़ाती दुनिया इस तरह से बनाते हैं जो इबादत करते हैं। इस इबादत को कहाँ जानी चाहिए, कहाँ जाकर इबादत को फना होनी चाहिए। इबादत कौल है, ये कौल बुलंद हो जाएगा। इलैही यसअदु कलिमत तय्यिब वल अमलु सालिहु यरफऊ, जो पाक बात है, पाकीज़ा बात है, वो खुदा की तरफ बुलंद हो जाती है। वो ये बुलंद खुद नहीं होती, अमल उसको बुलंद करता है। तो कौल और फेल आपका खुदा की तरफ गया, खुदा तक पहुंच गया और खुदा में ये फना हो गया। आपका कौल खुदा का कौल हो गया, आपका फेल खुदा का फेल हो गया, तो कुन हो गया। और आपका फेल खुदा का फेल हो गया, दुनिया को फैलाने और लपेटने का काम। तो आपने वहाँ गुहारी अकल को डिमॉन्स्ट्रेट किया, कायनात को फैलाया, कायनात को लपेटा और सब कुछ किया। उसके बाद तो और फिर क्या होगा, तो फिर ये सारी कायनात आपकी होगी। ये इसलिए हुआ कि आप की बात बिला रोक टोक खुदा की तरफ बुलंद हुई, आपका कौल नफ्स कुल्ली का कौल हो गया, आपका फेल नफ्स कुल्ली का फेल हो गया। फिर कल जब दरमियान से हिजाब हट गया, पर्दा उठाया गया ना, तो दूसरों की ज़ाती कायनात में उनकी हैसियत के मुताबिक उनके लिए भी होगा। फीकस एक कायनात अता कर दी जाती है, ये उस फीकस ये उसके भेजते हैं। ये आपके सवाल का जवाब
है। हम एक चीज़ तो इस कायनात के अंदर हर चीज़ को दायरे में मानते हैं, हर चीज़ को दायरे में, और हर चीज़ को दो दो मानते हैं कि खुदा अल्लाह सुभान के अलावा जो भी है वो दो हैं। इस तरह के साथ पर हर चीज़ एक नर मादा, बाप बेटा, मियाँ बीवी, تو عقل کل نفس کل ناطق اساس. تو سر سر ایک کلمہ کن کس طرح دو ہے؟ کیونکہ اس کو بھی دو ہونا چاہیے، کیونکہ ہم اس کو دائرے میں مانتے ہیں، کیونکہ کلمہ کن سے پھر ایک کلمہ منتشر ہو جاتی ہے، پھر منتشر سے واپس کلمہ کن میں منجمع ہو جاتی ہے، یہ ایک دائرہ ہو جاتا ہے. لیکن یہ دو کس طرح ہیں سر؟
کلمہ کن بھی دو ہیں. ایک وہ تصور کہ وہ خدا کا کلمہ، ایک یہ تصور کہ آپ کا قول ہے، آپ کے قول سے یہ بنتا ہے، ضد سے ضد بن جاتی ہے، دونوں تصورات ہیں. عربی بات ہوئی کہ مومن کا قول بلند ہوتا ہے تو اسی سے نفس کل کلمہ کن بن جاتا ہے. اس میں بھی دو کا تصور ہے کہ ایک چیز پوشیدہ رہتی ہے، ایک چیز سامنے ہوتی ہے. تو انسان کے قول سے کلمہ کن کا ظہور ہوتا ہے، یہ بات پوشیدہ ہے. کلمہ کن خدا کا قول ہے، یہ ظاہر ہے. تو یہ اس میں دو حقیقتیں ہیں، جہاں دو ہیں اور جہاں دو ہی ہے وہاں پر وحدت بھی ہے. جس طرح دانہ گندم کو دیکھیں یا ایک اخروٹ کو دیکھیں یا کسی پھل کی گٹھلی کو دیکھیں کہ آپ اس کو گنتے ہیں تو کہتے ہیں ایک ایک ہے، لیکن اس ایک کے اندر دو ہیں، اور وہ دو ایسے ہیں کہ وہ ایک ہو سکتے ہیں، ایک شمار ہو سکتے ہیں، ایک سمجھے جا سکتے ہیں. اسی طرح کلمہ کن کے دو پہلو، ایک پہلو کا تعلق خدا سے ہے اور دوسرے پہلو کا تعلق انسان سے. قرآن کو لیجئے، قرآن کے ناموں میں سے ایک نام ہے مرفوعاتم متحراتم. مرفوع یہ اسم مفعول ہے گرامر کے لحاظ سے. اسم مفعول وہ ہوتا ہے جس پر کوئی ایکشن واقع ہوتا ہے، بلند کیا گیا، پاک کیا گیا. حالانکہ ظاہری نظر سے دیکھا جائے تو قرآن اسم مفعول نہیں ہونا چاہیے کہ اس پر کوئی ایکشن واقع ہو جائے، لیکن خدا نے جب فرمایا تو اس میں صداقت ہے اور حقیقت ہے. یہ مرفوع تم کا کیا مطلب ہے؟ یہ کہ زمین والوں کی باتوں کو بلند کیا گیا ہے. دیکھا، جہاں یہ تصور ہے کہ قرآن اللہ کا کلام ہے، اور وہاں یہ بھی اشارہ ہے کہ اللہ کا کلام ہے، صحیح ہے، لیکن زمین والوں کے کلام کو بلند کیا گیا ہے. کیا قرآن میں لوگوں کے قصے نہیں ہیں؟ انبیاء علیہ السلام کے اور دوسرے لوگوں کے اور کافروں کے مومنوں کے قصے ہیں. انہی قصوں کو خدا نے بلند کر کے اپنے کلام کا درجہ دیا اور مرفوع کیا، عام سطح سے اس کو بلند کیا. علم کے معنی میں، حکمت کے معنی میں، پاکیزگی کے معنی میں اور بیدوم کے معنی میں بلند کیا. متحرتوں کا کیا مطلب؟ اگر یہ قرآن سارے کا سارا خدا ہی کا کلام ہوتا اور انسان کا کلام نہ ہوتا تو متحرا اس مفعول نہیں ہوتا، کہ وہ بالکل ذاتی طور پر، وہ عزلی طور پر پاک ہوتا. کہ پاک کیا گیا، یہ معنی اس میں نہیں ہوتے. آلودگی کہاں سے آ گئی کہ اس پر پھر پاک کرنے کا جو ایکشن ہے؟ وجہ اس کی یہ ہے کہ چونکہ انسان کے کلام کا جو حصہ قصے کے طور پر ہے اور سوالات کے طور پر ہے، حالات کے طور پر ہے، کافروں کے قصے بھی ہیں، شیطان کی باتیں بھی ہیں، لیکن خدا نے اس کو پاک کیا، اس کو دھویا. اس طرح علم، حکمت اور اسرار خداوندی کا درجہ دیا اس انسانی کلام کو، یہ ہوا متحرر. تو دونوں کی وجہ ظاہر ہے کہ بلند کس معنی میں کیا گیا اور کس طرح اس کو پاک کیا گیا. اب تو اس سے یہ ظاہر ہوا کہ جہاں شیطان کی باتیں قرآن میں ہیں، ہیں تو صحیح شیطان کی، لیکن اس میں اتنے راز ہیں، اتنے بید ہیں کہ بس گمان ہونے لگتا ہے کہ وہ شیطان کا کلام نہیں ہے, خدا کا کلام ہے. تو ہونا بھی یہ چاہیے کہ چونکہ یہ قرآن میں شامل ہے یہ حصہ, تو خدا کا کلام ہونا چاہیے. لیکن دونوں ہیں, بظاہر شیطان کی باتیں ہیں, بباطن ترجمانی انٹرپریٹر خدا ہے. تو خدا نے اس کو ایڈجسٹ کیا, اس کو پاک کیا آلودگی سے, اس میں حکمت کو بھر دیا, اس میں علم کو بھر دیا, اس میں ایسے اسرار رکھے کہ جس سے وہ کلام کلام الہی ہو گیا. اور اگر یہ بات نہ ہوتی تو دیکھیں شروع سے لے کر آخر تک کوئی قصہ کسی انسان کا ہوتا, کوئی سوال غلط ہوتا, تو اسی طرح قرآن کی خوبیوں میں, مجموعی خوبیوں میں خلل پیدا ہوتا کہ ہر شخص نے تھوڑا تھوڑا اس میں مداخلت کی. تو یہ بات ممکن نہیں ہے. دنیا میں کسی اخبار والے کو دیکھیں کہ وہ اپنی زبان کو استعمال کرتے ہیں, لوگ جس طرح اپنی یعنی کہ دیہاتی زبان میں گفتگو کرتے ہیں یا کوئی انٹرویو ہے یا کچھ بھی ہے, وہ ان کی زبان نہیں ہوتی, اس کو شستہ کرتے ہیں, اس کو دھوتے ہیں, وہ اپنی اصطلاحات اپنے الفاظ کو بیان کرتے ہیں, خواہ وہ گفتگو کسی منسٹر کی ہو یا کسی دیہاتی کی ہو. اسی طرح خدا جب ترجمان ہے, انٹرپریٹر ہے, تو یہ کیسے ممکن ہے کہ قرآن میں جتنی باتیں انسانوں کی ہے وہ انسانوں ہی کی ہوں, ان کو خدا نے دوئے, ان کو پاک نہ کرے, ان کو بلند نہ کرے. تو دیکھا کہ قرآن کے ان دو ناموں میں کتنی بڑی حکمتیں ہیں اور کتنی گہری باتیں ہیں کہ قرآن کے ناموں میں سے دو نام کی مرفوعت و متحررت, بلند کیا گیا اور پاک کیا گیا. اس طرح جی, اور کوئی صاحب چاہے سوال کر سکتے ہیں. ہو رہی اس میں حکمت یہ ہے کہ خدا نے جو وعدہ فرمایا تھا وہ وعدہ کنڈیشنل تھا, مشروط وعدہ تھا. آپ قرآن کو اٹھا کر اس مضمون کو پڑھیں گے جو خدا کے وعدوں سے متعلق ہے, تو اس میں آپ کو کئی ایک وعدے ملیں گے جو اللہ تعالیٰ مسلمانوں سے فرماتا ہے. لیکن کوئی بھی وعدہ میں یقین سے کہتا ہوں یوں ہی وعدہ نہیں, بلکہ مشروط ہے عمل سے اور علم سے. آپ نے بہت اچھا سوال کیا ہے. ہمارے جو اسکالرز ہیں ان کو چاہیے کہ مجھ سے وہ آیات کی نشاندہی کے لیے کہیں, میں ان کو بتاؤں گا کہ خدا نے اچھے اچھے وعدے کیے تھے اور وہ وعدے سب کے سب مشروط تھے علم سے اور عمل سے, فرمان برداری سے. اچھا, جب وہ عمل نہیں ہوا اور نافرمانی ہوئی, میں ایک نافرمانی کا ذکر کروں گا کہ مسلمانوں نے کیا نافرمانی کی. وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا, خدا کی رسی کو مضبوطی سے تھامے رہنا اور مل کر تھامے رہنا اور فرقہ فرقہ نہ ہو جانا. اچھا, تو یہ ایک بنیادی فرمان تھا اللہ کا. اب دیکھیں کہ اس نافرمانی کا کیا نتیجہ ہو سکتا تھا اور کیا نتیجہ ہوا ہے, کہ اگر اس فرمان پر عمل کرتے تو ظاہر بات ہے کہ خدا کی رسی اس معنی میں تھی ایک حدیث کی روشنی میں کہ مسلمان گمراہ نہیں ہوتے, یہ اللہ کی ہدایت کی رسی تھی, اور سب مل کر اس کو پکڑتے تو سب مسلمان متحد ہو جاتے. اب اس صورت میں دنیا کی حکومت تو دنیا کا ہنر اور دنیا کی سائنس ان کی ہو جاتی ہے, اس کی یہ وجہ. اور لیکن اس سے بڑھ کر آپ کا سوال اس طرف زیادہ سخت ہے کہ آپ نے یہ پوچھا ہے کہ اگر مسلمانوں کی نافرمانی کی وجہ سے ان کو نقصان ہوا ہے تو پھر دوسروں نے کون سی اطاعت کی اور کون سے فرمان کو بجا لائے؟ یہ آپ کا سوال ہے، بہت بڑا سوال ہے اور کوئی اس کا جواب نہیں دے سکتا ہے. میں عرض کروں گا کہ جب یہ ساری سائنس اور یہ ساری حکومت مسلمانوں کے ہاتھ سے چلی گئی تو کچھ ایسے لوگ بھی تھے دنیا میں کہ وہ ان کو مہلت دی گئی تھی. مہلت اس کو کہتے ہیں کہ کچھ لوگوں کو دنیا میں آزادی ترقی اور دی جائے، کیونکہ قرآن میں ایک آیت ہے کہ جو لوگ دنیا کو طلب کرتے ہیں تو ان کو دنیا ملتی ہے، اور جو لوگ آخرت کو طلب کرتے ہیں تو ان کو آخرت ملتی ہے، اور جو لوگ دنیا میں بھی بلائی اور آخرت میں بھی بلائی جاتے ہیں تو ان کو وہ ملتی ہے. تو لوگوں کی تین پوزیشن ہیں. انہوں نے زبان حال سے گویا کہ دنیا طلب کی اور یہ مہلت میں تھے، تو خداوند نے خداوند کی مصلحت اور حکمت یہی تھی کہ ان کو یہ ہنر، یہ سائنس اور یہ سب کچھ. اس میں بھی ایک مجموعی فائدہ ہے، لیکن ان کو یہ چیز مل گئی، انہوں نے دنیا طلب کی تھی، دنیا کی. اور یہ آپ کے اس سوال کا صحیح. اور وہ آیت جو ارشاد ہے کہ جو لوگ دنیا کو طلب کرتے ہیں تو ان کو دنیا ملتی ہے، جو لوگ آخرت کو طلب کرتے ہیں ان کو آخرت ملتی ہے، اور جو لوگ دنیا میں نیکی چاہتے ہیں اور آخرت میں بھی نیکی چاہتے ہیں تو ان کو دونوں چیزیں مل جاتی ہیں. یہ آیات ہیں بنی اسرائیل، سورہ بنی اسرائیل کے قریب کہیں وہ یہ آیت ہے. یہ آیت جو ہے آپ کو اور ہمارے اسکالرز کو میں بتاؤں، میں دو چیزیں بتاؤں گا ابھی، جن دو چیزوں کا آگے کس چیز کا میں نے ذکر کیا کہ میں بتاؤں. خدا نے جو وعدے کیے وہ مشروط ہیں، اس کو کنڈیشنل کہتے ہیں، وہ میں آپ کو بتاؤں گا. کئی آیات اس سے سلسلے میں بتاؤں گا، اور یہ بتاؤں گا کہ مہلت جن کو دی گئی ہے اور جو دنیا کو چاہتے ہیں ان کو دنیا اچھی طرح سے دنیا مل جاتی ہے، تو یہ خدا کی طرف سے ہے. دونوں وجہیں صحیح ہیں، ایک طرف سے مسلمانوں کو جو چیز ملنی چاہیے تھی وہ نہیں ملی، تو پھر جن لوگوں نے مہلت چاہی تھی ان کو دنیا کی طرف سے مل گئی. وہ کچھ نہیں ہوتا ہے، صرف یہ ہے